وائس آف امریکہ واشنگٹن کے جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کی میزبان نفیسہ ہود بھائی. ہم جہاں رنگ پشاور کابل موٹر وے کو تعمیر کرنے پر ورلڈ بینک کی رضامندی کی خبر سے شروع کریں گے, جس کا معاملہ یہاں واشنگٹن میں سنیچر کو طے پایا تھا. آگے چل کر ہم امریکی سیکرٹری دفاع جم میٹس کا غیر اعلانیہ افغانستان کا دورہ, پاکستانی افواج کے پاناما لیکس کیس میں کردار, اور آخر میں امریکہ کی حکومت کو بند ہونے سے روکنے کی کوششوں پر بات کریں گے. اور اس وقت بتایا جا رہا ہے کہ ہمارے دونوں مہمان لائن پر ہیں. ہمارے ساتھ ہیں زبیر موتی والا, جو پاک افغان چیمبر آف کامرس کے صدر ہیں, اور ان کے ساتھ ہیں ڈاکٹر زبیر اقبال, جو آئی ایم ایف اور ورلڈ بینک کے ساتھ منسلک رہے ہیں. ہمارا یہ شو آج فیس بک پر بھی ہے, لہٰذا اگر آپ کمپیوٹر کے قریب ہیں تو facebook.com/urduvoa پر جا کر اپنے کامنٹس اور سوالات کر سکتے ہیں. آپ ہمیں مفت کال بھی کر سکتے ہیں. ہمارے کال کرنے کا نمبر ہے 0800-777-89-0800-777-89. تو آئیے ایک دو منٹ کی رپورٹ سب سے پہلے سنتے ہیں پشاور کابل موٹر وے پر, پیش کر رہے ہیں محمد اشتیاق.
پاکستان کی وزارت خزانہ کے عہدیداروں کا کہنا ہے کہ عالمی بینک نے پشاور سے کابل تک موٹر وے کی تعمیر کے لیے مالی معاونت فراہم کرنے پر رضامندی ظاہر کی ہے. سرکاری میڈیا کے مطابق 265 کلومیٹر طویل اس شاہراہ کی تعمیر کے بارے میں پاکستان کے وزیر خزانہ اسحاق ڈار نے اپنے دورہ امریکہ کے دوران عالمی بینک کی جنوبی ایشیا سے متعلق نائب صدر اینٹ ڈکسن سے ملاقات میں تبادلہ خیال کیا. اطلاعات کے مطابق اس موٹر وے کی تعمیر پر $76 کروڑ لاگت آئے گی اور اس پر کام 3 سال میں مکمل ہوگا. پاکستان افغانستان مشترکہ چیمبر آف کامرس اینڈ انڈسٹریز کے چیئرمین زبیر موتی والا نے وائس آف امریکہ سے گفتگو میں کابل پشاور موٹر وے کی تعمیر سے متعلق مجوزہ منصوبے کے لیے عالمی بینک کی طرف سے مالی اعانت کی فراہمی کے فیصلے کو خوش آئند قرار دیا.
میں سمجھتا ہوں کہ اگر موٹر وے بن جاتا ہے تو یہ بہت بڑا ایک جو نا لیپ فارورڈ ہوگا, تو آئی تھنک پاکستان اس کا سب سے بڑا بینیفیشری ہوگا, افغانستان اس کا بینیفیشری ہوگا. ہم اپنے جو کموڈٹی کی جو امپورٹس ہو رہی ہیں کراچی پورٹ پر یا گوادر یا کہیں سے, اس کی جو ترسیل جو ہے افغانستان کو بہت بہت اس کے اندر ہم کٹ ڈاؤن کر لیں گے ٹائم فریم کو. جب ٹائم فریم کٹ ہوتا ہے تو آٹومیٹک ایکسپینڈیچرز بھی کم ہو جاتے ہیں اور کاسٹ کم ہو جاتی ہے, اور پیپل ٹو پیپل کانٹیکٹ اور جو بزنس ٹو بزنس کانٹیکٹس ہیں ان کو کافی بہتر ہو جائیں گے. میں سمجھتا ہوں کہ یہ صرف بات ہی مجھے اتنی اچھی لگتی ہے کہ جب یہ ریالٹی ہو جائے گی تو آئی تھنک اسکائی از دی لمٹ جتنی اپرچونٹیز اس میں ہیں.
پاکستان اور افغانستان کے مابین تجارت کا سالانہ حجم $2.5 ارب تک ہے, جسے دونوں ملکوں نے $5 ارب سالانہ تک بڑھانے پر اتفاق کیا تھا. تاہم زبیر موتی والا کے بقول حالیہ برسوں میں کشیدگی کے سبب اب دو طرفہ تجارت کم ہو کر $1.5 ارب تک رہ گئی ہے. محمد اشتیاق, وائس آف امریکہ, اسلام آباد.
اور ہم ڈاکٹر زبیر اقبال سے ابتدا کرتے ہیں. جیسے کہ میں نے بتایا یہ آئی ایم ایف ورلڈ بینک کے ساتھ رہے ہیں. ڈاکٹر زبیر, یہ بتائیے کہ امریکہ اب اس پروجیکٹ میں انوالو ہو گیا ہے پشاور کابل روڈ کی تعمیر کر کے, امریکہ کیا حاصل کرنا چاہتا ہے؟
پہلے تو میں یہ آپ عرض کرنا چاہتا ہوں کہ جو ورلڈ بینک کی طرف سے خبر آئی ہے وہ ایک اصولی قسم کی انڈرسٹینڈنگ ہے, وہ فارمل قسم کی اپروول نہیں ہے. یہ ایک سٹاف کی طرف سے سجیشن ہے جس کو سٹاف کے طور پہ ایکسپٹ کیا گیا ہے, لیکن ابھی تک اس کے متعلق کوئی فیصلہ نہیں ہوا. وہ ابھی تک اس کے نہ تو کوئی پروگرام بنا ہے, نہ کوئی فائنانس پروجیکٹ بنا ہے, اور نہ ہی اس کو ایگزیکٹو بورڈ کے سامنے پیش کیا گیا ہے. اس لیے یہ کہنا کہ یہ ورلڈ بینک اس کو فائنانس کرے گا ایک غلط فہمی کی بات ہے. ہو سکتا ہے کہ ہو جائے, لیکن ابھی اس کی مجھے امید ذرا کم نظر آتی ہے. ایک بات یہ ہے. دوسری بات یہ ہے کہ جیسے آپ نے پوچھا کہ اس کا امریکہ کے ساتھ کیا تعلق پیدا ہو سکتا ہے, دیکھیے بات دراصل یہ آ جاتی ہے کہ ہر وہ طریقہ जिसके दर चीज की वजह से पाकिस्तान और अफगानिस्तान के दरमियान कोई किसी किस्म का पीस पैदा हो जाए और इंटरडिपेंडेंस बढ़ जाए, उससे बड़ी हद तक जो इस वक्त जो इंस्टेबिलिटी पाई जाती है अफगानिस्तान पे उसको कम किया जा सकता है। लेकिन इसके लिए बहुत से काम करने पड़ेंगे। सिर्फ सड़क बनाने से फर्क नहीं पड़ता, उसकी वजह यह है कि अफगानिस्तान के अंदर जो मुश्किलात पाई जाती हैं उनकी वजूहात बड़ी सीरियस हैं। वो गवर्नेंस की प्रॉब्लम भी है, सिक्योरिटी की प्रॉब्लम भी है, पॉलिटिकल इश्यूज की प्रॉब्लम भी है, उसके साथ साथ उसकी इकोनॉमी जो है किसी खतरनाक तरीके से बढ़ भी नहीं रही। तो ऐसी कंडीशन में ये उम्मीद रखना कि अगर ये सड़क बन जाएगी तो उसके वजह से जन्नत के दरवाजे खुल जाएंगे, ये गलतफहमी की बात है, ऐसा नहीं होगा। सबसे अहम बात यह आ जाती है कि पहले दोनों ममालिक के अंदर अपनी अपनी पॉलिसीज को बेहतर करना जरूरी होगा। अभी तक ट्रेड के लिए रास्ते तो खुले हैं, ये आपको नई सड़क बनाने की खास जरूरत नहीं है। उसके साथ साथ मैं भी ये भी अर्ज करता चलूं कि अगर आपको कोई सड़क बनानी है और अगर आपको एक्सपेंशन करनी है तो आप सीपेक के थ्रू कीजिए। सीपेक एक इस किस्म का अरेंजमेंट हो चुका है, इस किस्म की स्ट्रेटजी पैदा हो चुकी है कि उसके तहत अगर आप कोई कोऑपरेशन बढ़ाते हैं तो उसमें आपको पॉलिटिकल और स्ट्रेटजी गारंटी भी मिलती है, जिसकी वजह से उम्मीद की जा सकती है कि इस किस्म की सड़क, इस किस्म की ट्रेड अरेंजमेंट जो है उसका अच्छा असर होगा और उसकी वजह से दूरस्थ असरात सेंट्रल एशिया में भी पाए जाएंगे। अगर असर ये सड़क बनाते हैं तो उसका कोई खतरनाक असर आपकी जो ट्रेड है सेंट्रल एशिया के साथ उस पर नहीं होता।
जी हम चलते हैं पाक अफगान चेंबर ऑफ कॉमर्स के सदर जुबैर मोतीवाला की तरफ। जुबैर साहब, आपने ये सुना और आपको भी हमने सुना कि आपने बहुत सराहा कि अगर ये बन जाता है तो पेशावर काबुल रोड तो बहुत ही अच्छा होगा तिजारत के लिए। इस वक्त बताइए कि जो सूरत हाल बनी है, क्योंकि हम भी जानते हैं कि बॉर्डर सिक्योरिटी की वजह से माल दोनों तरफ से ख़राब हो रहा है, ये अगर रोड बन गया तो फिर आपके ख्याल में ये मसला किस हद तक ख़त्म हो जाएगा?
लेकिन ये रोड से जो बॉर्डर एंट्री का मामला तो खत्म नहीं होगा। बॉर्डर के ऊपर जो एंट्रीज हैं वो तो दोनों मुल्कों की सिक्योरिटी के मामलात हैं, जिसमें खास करके पाकिस्तान के तहफात हैं, जिसकी वजह से बॉर्डर बंद भी किया गया और काफी अरसे तक खोला नहीं गया, जिससे पेरिशेबल आइटम्स का बहुत बड़ा लॉस हुआ। आई नो माई मेंबर्स हैव लॉस्ट मिलियंस एंड मिलियंस ऑफ सम ऑफ देम माइट हैव लॉस्ट क्वाइट अ नंबर ऑफ मिलियंस जो इनके बुक गए हैं, मैं उनका गवाह हूँ। एक कंपनी के 343 कंटेनर्स जो है ना वो पेरिशेबल आइटम्स के खराब हुए, मतलब दैट वाज अ बिग बिग लॉस व्हिच हैपेंड। हमने उस वक्त भी ये कहा, आज आपके तवज्जो से मैं फिर कहता हूँ कि सिक्योरिटी के ऊपर हम कॉम्प्रोमाइज करने को नहीं कह रहे। हम ट्रेड के लोग हैं, हम ये कहते हैं जो सिक्योरिटी आपने डिजाइन करनी है उसको आप जरूर करें, उसको इम्प्लीमेंट भी करें। जब आप इम्प्लीमेंट कर रहे हैं तो उसको मेक श्योर करें कि वो इम्प्लीमेंट होती है। जब एक आपने थ्रू डॉक्यूमेंटेशन, थ्रू सर्च, थ्रू अल्ट्रा वायलेट रेज, थ्रू एक्सरे मशीन्स, जो आपने करना है उसको करें, जरूर करें। लेकिन जब एक दफा ये नॉर्म्स तय हो जाएं तो फिर इसके जो 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 तरसील है या जो एग्जिट एंड एंट्री दोनों है उसके ऊपर ये प्रॉब्लम्स नहीं होना चाहिए। आई एम सॉरी मैं थोड़ा सा आपके टॉपिक से दूर निकल गया। अब जहां तक ये जुबैर साहब कह रहे हैं, तो मैंने भी अगर आप याद करें तो मैंने अपनी तकरीर में यही कहा कि अगर ये रोड बन जाता है, मैंने अगर का लफ्ज उस वक्त भी इस्तेमाल किया। और ये सी पैक की जो ये बात कर रहे हैं, मेरा ख्याल है सी पैक अंदर ये नहीं आते, ये बिल्कुल मुख्तलिफ चीज है। सी पैक जो है ना वो ग्वादर रिलेटेड है, ग्वादर से जो रोड्स आ रहे हैं वो चार हमने पाकिस्तान ने चाइना के साथ बैठ के डिसाइड किए हैं। चार हाईवेज होंगे, मोटरवेज होंगे जो कि चाइना से कनेक्ट करते हैं, जिन किन क्यांग जो इनका सूबा है वहां से वो आएंगे, वो उसका और इसका कोई आपस में मेल नहीं है। पेशावर इटसेल्फ को मैं आपको बताऊं कि पेशावर की जो इकोनॉमी है वो अफगानिस्तान को कैटर करने के ऊपर बहुत ज्यादा दारो मदार रखती है। मैं आपको सिर्फ एक अंदाजा ये दे दूं कि 200 से ज्यादा फ्लोर मिल्स हैं जो कि काबुल के लिए आटे की तरसील का काम करते हैं, आटा प्रोड्यूस करते हैं, विच इज मेनली फॉर। आज जब ये बॉर्डर्स बंद हुए हैं और जो प्रॉब्लम्स वॉर जो इंडिया ने आटा एयरलिफ्ट करके वहां दिया है, तो हमारे आधी से ज्यादा मिलें वहां की बंद हो गई। इसी में सिर्फ आपको एक मिसाल दे रहा हूं, अगर जब ये मोटरवे बन जाएगा तो मोटरवे आर ऑलवेज यू नो कनेक्टिंग पीपल, जब आप ये करेंगे और मोटरवे जब बनेगा तो हमारी जो एक्सपोर्ट्स टू अफगानिस्तान है वो बहुत क्विक हो जाएंगी। तो जो बहुत थोड़ी बहुत तरसीलात होंगी, जो थोड़ा डिले इस वक्त जो अगर सिक्योरिटी की मेजर्स की वजह से अगर सरहद पे हुआ उससे कोई फर्क नहीं पड़ेगा, हम इस टाइम को मेकअप कर लेंगे थ्रू मोटरवेज। जब मोटरवे करेंगे तो इंटरनेशनल ट्रेड भी आएगी, जब इंटरनेशनल ट्रेड आएगी तो मुझे सीआईएस कंट्री में अपने माल को एक्सपोर्ट करने में बड़ी सहूलत हो जाएगी। वो बहुत बड़ी 7 मुल्कों की एक बाकायदा एक ट्रेड अकाउंट हमने उसको कैलकुलेट किया है, $350 billion से ज्यादा का उनका ट्रेड है, उसके अंदर हमको हमारा हिस्सा इस मोटरवे से बहुत अच्छा हो जाएगा। और आई थिंक देयर आर ऑल गुडीज अबाउट दिस, वी शुड, अगर वर्ल्ड बैंक ये कहता है कि मैं बनाऊंगा, इसहाक डार साहब को हम पर्सनली जानते हैं, वो जो है ना, वो जब वो किसी से बात कर रहे हैं, कोई कमिटमेंट कर रहे हैं तो ही गोज आफ्टर इट। उसका एक तरीका एक आ रहा है कि वो जाते हैं तो फिर उसको दे मीन बिजनेस। और अगर ये खबर आई है फाइनेंस मिनिस्ट्री की तरफ से तो मैं इस बात को नहीं मानता कि ये सिर्फ एक मफरूजा है और एक बात हुई है, नहीं बात नहीं है ये, ये एक मुस्बत बात है और एक ये कॉन्क्रीट बात है जिसको मैं कॉन्क्रीट ही लेना चाहता हूँ, इसमें मैं किसी किस्म का कोई इबाम नहीं देखता। और मैं समझता हूँ कि वर्ल्ड बैंक इंशाल्लाह ताला, और उनको करना भी चाहिए, वर्ल्ड बैंक को भी, यूएस गवर्नमेंट को भी, ये पाकिस्तान अफगानिस्तान के दरमियान अफगानिस्तान ने जो इतने 30 साल तक जो इस्तेसाल सहा है, जो 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 इतना ज्यादा जो उनको जो प्रॉब्लम्स आए हैं, अब उनकी जरूरत है कि उनको भी कोई जो ना अच्छी जिंदगी मुहैया की जाए। और अच्छी जिंदगी मुहैया करने का जो तरीका है वो यही है कि कम्युनिकेशन लॉजिस्टिक्स को बेहतर बनाया जाए।
मैं आपको बताऊं कि पाकिस्तान एम्बेसी ने जो बयान जारी किया है इस मीटिंग के बाद, तो उसमें उन्होंने कहा है कि वर्ल्ड बैंक ने उसूली तौर पे तय किया है कि वो इस मंसूबे को फाइनेंस करेगा। लेकिन हाँ जी जी, लेकिन हम लौटते हैं डॉक्टर जुबैर की तरफ। डॉक्टर जुबैर, आपने सीपैक का जिक्र किया, लेकिन ये बताएं क्या अमरीका तैयार हो सकता है कि चीन के साथ काम करे ये पेशावर काबुल रोड के लिए, क्योंकि जाहिर है सबसे ज्यादा फायदा तो पाकिस्तान और अफगानिस्तान को ही होगा, लेकिन चीन के भी बहुत सारे मंसूबे पाकिस्तान के अंदर चल रहे हैं। जी,
उस इलाके में एक पैरामाउंट किस्म की फोर्स बनता चला जा रहा है, उसकी वजह यह है कि उसके पास रिसोर्सेज है और उसके पास एक ग्रैंड स्ट्रेटेजी है इसकी बेसिस पर काम हो रहा है। और वहां पर मुल्क ऐसे हैं जो कि चीन के खिलाफ किसी किस्म का कोई कंप्लेंट नहीं रखते, जो कि अनफॉर्चुनेटली अमेरिका के साथ नहीं है। एक तो बात याद आती है, दूसरी बात यह है कि चीन और अमेरिका के दरमियान जो स्ट्रेटेजिक रिलेशंस पैदा होने शुरू हो गए हैं उसमें कॉम्प्रोमाइजेस यकीनन होंगे, और यकीनन अमेरिका ये चाहेगा कि चीन अपना कंस्ट्रक्टिव और पीसफुल किस्म का इन्फ्लुएंस इस्तेमाल कर सके। ऐसी कंडीशन में देखते हुए कि जो चाइना ने जो प्रोग्राम बनाया है वन बेल्ट का जो प्रोग्राम है, इसके तहत वो सेंट्रल एशिया और दूसरे जो दीगर ममालिक हैं सेंट्रल एशिया के साथ साथ ईरान जिसमें शामिल आ जाता है, उनको साथ को साथ लाना चाहते हैं ताकि एक किस्म की ट्रांसपोर्टेशन हब बन जाए, इसकी वजह से ये तमाम के तमाम मार्केट जो है एक दूसरे के साथ इंटीग्रेट कर जाए। ये सबसे अहम बात आ जाती है, सीपेक जो है वो इस चाइनीज ग्रैंड स्ट्रेटजी का एक हिस्सा है, इसमें पाकिस्तान एक बहुत अहम किस्म का रोल प्ले करता है। मेरी मुश्किल सर ये है कि ये जो बातें होती हैं उनको सॉल्व करने के लिए या उनको आगे बढ़ाने के लिए बहुत से काम करने पड़ते हैं। ये काम स्लॉगिंग किस्म के काम होते हैं जिसमें वक्त बहुत लगता है, इनमें इनसिक्योरिटीज और अनसर्टेनिटीज बहुत ज्यादा होती हैं, और फाइनेंशियर्स जो होते हैं वो अपने आप को इस किस्म की मुश्किल से बचाना चाहते हैं। ऐसी कंडीशन में ये उम्मीद रखना कि सिंपली बिकॉज वर्ल्ड बैंक वालों ने असूली तौर पर कह दिया, और याद रहे कि जो स्टेटमेंट जी आई है ये ईस्ट साउथ एशिया के जो वाइस प्रेसिडेंट है ये उनकी स्टेटमेंट है, ये ना तो मैनेजिंग डायरेक्टर की स्टेटमेंट है, ना ये प्रेसिडेंट की स्टेटमेंट है, ना ये एग्जीक्यूटिव बोर्ड की स्टेटमेंट है। तो इसको इतनी ज्यादा अहमियत नहीं देनी चाहिए जितनी कि हम देने की कोशिश कर रहे हैं। अच्छा। उम्मीद ये करनी चाहिए कि शायद इसकी वजह से कुछ पॉजिटिव फैसले हो जाए यकीनन। अच्छा। लेकिन ये सोचना कि ये पैसे आपके हाथ में आ गए और आप आगे बढ़ने के लिए तैयार हो जाएंगे, ये मुश्किल बात है। उसके साथ साथ ये भी देखना जरूरी है कि पाकिस्तान का डेट पहले भी बहुत बढ़ चुका है, इससे और बढ़ेगा।
अच्छा,
क्या आपको ये करने की जरूरत है कि नहीं?
اچھا جی، آپ دونوں حضرات پانچ منٹ اور رہیں ہمارے ساتھ. میں آپ لوگوں کو یاد دلاؤں کہ آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں اور ہم بات کر رہے ہیں پشاور کابل موٹر وے کو تعمیر کرنے پر.
ٹو دی پریسیڈنٹ ورلڈ بینک اور ساؤتھ ایسٹ ایشیا کے جو چیف ہیں ان کو میں کل تک ان شاء اللہ تعالیٰ روانہ کروں گا کہ دس از اے ویری ویری گڈ موو وچ ورلڈ بینک ہیز ٹیکن اور وی آر فلی ود اٹ. اور ہماری کہیں کوآپریشن کی، کہیں سسٹم کی، کہیں بیٹھنے کی کہیں ضرورت ہے تو آئی تھنک وی آر دیئر. اور ہم کو اس کو مثبت لینا چاہیے. ہم کو ورلڈ بینک سے اگر کوئی بات ہوئی بھی ہے تو جب ہم ورلڈ ایرینا کے اندر جب ہم بات کرتے ہیں، دنیا جب سن رہی ہے وائس آف امریکہ کو، تو ہم کو ایز اے پاکستانی میں سمجھتا ہوں کہ میں اس کو ایسے لیتا ہوں کہ یہ انشاءاللہ بنے گا اور یہ پاکستان کے لیے انتہائی سازگار ہوگا، پاکستان کی معیشت کے لیے، پاکستان کے بزنس کے لیے. دیٹ وڈ پلے اے ویری پیوٹل رول ان دی پروگرس. اور میں آپ کو بتاؤں
موتی والا صاحب
بلین ڈالر
جی جی، کیونکہ ہمیں بہت سارے لوگوں نے فیس بک پر بھی کامنٹس دیے ہیں، تو اس لیے ذرا سا آپ مختصر ہمارے ساتھ رہیے. لیکن میں آپ لوگوں کو بتاؤں کہ اس وقت ہم بات کر رہے ہیں پشاور کابل موٹر وے کو تعمیر کرنے کے لیے ورلڈ بینک کی رضامندی کے بارے میں. ہمارے ساتھ زبیر موتی والا ہیں جو پاک افغان چیمبر آف کامرس کے صدر ہیں، اور ان کے ساتھ ڈاکٹر زبیر اقبال ہیں جو آئی ایم ایف ورلڈ بینک کے ساتھ رہے ہیں. ہمیں جو کامنٹس آئی ہیں اس میں فیس بک پہ امداد بلوچ نے پسند کیا ہے، ایک صاحب نے ایک کامنٹ دیا تھا اور اس وقت نظر نہیں آ رہا ہے، لیکن وہ جاننا چاہ رہے تھے کہ جو چائنیز کمپنیز ہیں ان کو کس حد تک ٹیکس ایگزمپشنز دی جائیں گی. یہ سوال ہم کریں گے ڈاکٹر زبیر اقبال سے، لیکن آگے بڑھنے سے پہلے ایک مختصر بریک لیتے ہیں.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
جی تو ڈاکٹر زبیر، ہم عنقریب اس سیگمنٹ کو وائنڈ اپ کر رہے ہیں، لیکن یہ بتائیے کہ آپ کیا دیکھتے ہیں کہ چینی جو کمپنیاں ہیں جو پاکستان میں کاروبار کریں گی، یقیناً سی پیک کی وجہ سے سرمایہ کاری بہت بڑھ گئی ہے اور اس سلسلے میں چین کا جو کردار رہے گا وہ بھی بڑھے گا، لیکن یہ بتائیں کہ کیا ان لوگوں کو ٹیکس کی چھوٹ دی جائے گی پاکستان سرکار کی طرف سے؟ یہ ایک سوال آیا ہے فیس بک پر. ڈاکٹر زبیر اقبال،
تو اس کی وجہ سے آپ مارکیٹ فورسز کو کمزور کر دیتے ہیں جو پھر کنسٹرکٹیو نہیں ہوتا، لانگ ٹرم اس کے بڑے اثرات ہوتے ہیں. صرف میں یہ اتنا کہنا چاہوں گا کہ اگر گورنمنٹ کو اس کا معاملے میں کچھ کرنا ہے تو سوچ سمجھ کے کرنا ہوگا، اور یہ جو چھوٹ دینی ہوگی یہ بڑی تھوڑی دیر کے لیے دی جائے گی، زیادہ دیر کے لیے نہیں دینی چاہیے، اور یہ کانسٹیٹیوشنلی ریسٹرکٹیڈ قسم کا ایشو ہونا چاہیے.
جی جی، آپ اور موتی والا صاحب، جانے سے پہلے اگر آپ کچھ کہنا چاہیں. بہت سارے لوگوں نے ہمیں فیس بک پہ بھی لکھا ہے، بنیادی طور پہ آپ کو امید ہے کہ یہ تعمیر ہوگی، لیکن آپ کیا دیکھ رہے ہیں کہ اس میں چین کو ملوث کرنا صحیح ہے یا نہیں؟
دیکھیں جی، میں سمجھتا ہوں کہ چائنا کے ساتھ جو ہمارا سی پیک ہے اٹس اے ڈیفرنٹ بال گیم، اور یہ جو ورلڈ بینک نے ایک جیسچر آف گڈ ول کے تحت ہم کو انہوں نے یہ آفر کی ہے کہ ہم پشاور اور ایک بات کی جو بات کریں، ترکم از ناٹ دی اونلی بارڈر، دیر آر 31 ایکٹیو بارڈر بٹوین افغانستان اینڈ پاکستان. جب آپ نیا بنائیں گے ہائی وے تو کہیں سے بھی کسی طرح سے وہ کنیکٹ ہو سکتا ہے. میں تو اس میں بڑا پرامید ہوں اور مجھے ایسا لگتا ہے کہ دس وڈ مٹیریلائز، اور ان شاء اللہ تعالیٰ وی ول کیپ آن پشنگ آپ کے توسط سے، میڈیا کے توسط سے، ڈائریکٹ لکھنے سے. میں تو اس کی کوشش یہ کروں گا کہ ہمارے اور ان کے درمیان کوئی ایسا موٹر وے بن جائے جس سے ہم اپنے جو ہے نا اپنی مصنوعات کو ایکسپورٹ کر سکیں، کیونکہ میری ذاتی رائے میں جو میری کیلکولیشنز ہیں جو میں نے ٹیبولیٹ کیا ہے، یہ 2.5 بلین کا ٹریڈ ہو گیا ہے 1.5 بلین، بیکاز وی بارڈرز کلوز ہوئی، کانفیڈنس شٹر ہوا، ہم کو بہت زیادہ سی بی ایم کرنے کی ضرورت ہے، وہ سب اپنی جگہ پہ باتیں ہیں، لیکن اوریجنل اس کا پوٹینشیل 5 بلین ہے، اور $10 بلین ٹوٹل ہے اگر آپ اس کو ٹریڈیشنل کراس بارڈر ٹریڈ کو بھی مین اسٹریم ٹریڈ میں لے آئیں. آپ یہ سوچیں کہ اگر $10 بلین کا میرا ٹریڈ اکاؤنٹ ڈیفیسٹ، میرا کرنٹ اکاؤنٹ ڈیفیسٹ پاکستان کا، वो सरप्लस हो जाएगा। तो इससे अच्छी और क्या बात हो सकती है, जिस डॉलर्स की हम बात कर रहे हैं, जहां से हम चलने की कोशिश कर रहे हैं, आई थिंक अफगानिस्तान इज द डेस्टिनेशन। दुनिया के अंदर रीजनल ट्रेड ही ने मुल्कों को जो है ना प्रॉस्पर किया है, लोगों की प्रॉस्पेरिटी आई है, मजदूरों को मजदूरियां मिली हैं, इकोनॉमी ने ट्रेवल किया है। अब यूरोपियन यूनियन डज 52% ऑफ द ट्रेड अमंग देमसेल्व्स। तो मैं तो चाहता हूं कि इंडिया से भी ट्रेड हो, मेरी अफगानिस्तान से भी ट्रेड हो। अगर मैं चाइना से खोल रहा हूँ, मैं उस सोच का आदमी हूँ कि अल्लाह के वास्ते मेरी आपके थ्रू अपील है जो इक्तदार में बैठे हैं लोग उनसे कि खुदारा ट्रेड को और पॉलिटिक्स को अलग अलग कर दे। जब आप पॉलिटिक्स को ट्रेड के साथ जब नफी करते हैं और जब ट्रेड को नुकसान पहुंचता है, तो ये न सिर्फ इस नस्ल को, आने वाली नस्लों को भी नुकसान पहुंचता है। मैं इंडिया की इतनी बड़ी मंडी जो $300 बिलियन पोटेंशियल बायर की मंडी है, वो मेरे पास नहीं है। मैं चाहता हूं कि मैं रीजनल ट्रेड करूं, और रीजनल ट्रेड के अंदर मैं जो है ना, इस कंट्री के अंदर प्रॉस्पेरिटी जब ही आएगी जब हम रीजनल ट्रेड के अंदर जाएंगे। एंड अफगानिस्तान इज माय इमीडिएट नेबर, सेम रिलीजन, सेम थिंग, सेम कल्चर, इंडिया इज सेम, सेम फैशन, सब कुछ। हम तो चाहते हैं कि पड़ोसियों के साथ ट्रेड हो और ज्यादा से ज्यादा ट्रेड हो। और ये जो आपका जो है ना, ये जो मोटरवे जिसकी हम बात कर रहे हैं, जो वर्ल्ड बैंक सपोर्ट कर रहा है, इट्स स्पार्क, ये एक स्पार्क है जो लोगों के अंदर आएगा। और इसके अंदर इतनी इंटेंसिटी है कि ये बहुत कुछ मैंने देखा है, हिस्ट्री आपने भी पढ़ी है, मैंने भी पढ़ी है, कि जब लॉजिस्टिक्स बेहतर होती हैं तो चीजें कहाँ की कहाँ पहुंचती।
अच्छा जी, बहुत शुक्रिया। इस सेगमेंट को यहाँ ख़त्म करते हैं और आप दोनों हजरात का शुक्रिया अदा करते हैं। हमारे साथ थे पाक चीन चैम्बर ऑफ कॉमर्स के, पाक अफगानिस्तान चैम्बर ऑफ कॉमर्स के सदर जुबैर मोतीवाला और डॉक्टर जुबैर इकबाल, जो IMF और वर्ल्ड बैंक के साथ रहे हैं। बहुत शुक्रिया और हमारी तरफ से खुदा हाफिज़। इसके बाद एक ब्रेक लेते हैं।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बा कार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं, और हम आते हैं अपने अगले मौजू की तरफ जो कि पहले मौजू के साथ जुड़ा हुआ है। मौजू ये है कि आज अमेरिकी सेक्रेटरी दिफा जिम मैटिस ने अचानक अफगानिस्तान का दौरा किया, और जैसे कि आप लोगों की इल्म में है कि तालिबान ने वहां सैकड़ों अफगान फौजियों को हलाक कर दिया हफ्ते के रोज। पीर को भी बताया जा रहा है कि खोस्त में एक खुदकुश बम हमला हुआ, और इस पर बात करने के लिए हमें अभी अभी ज्वाइन किया है सीनियर सहाफ़ी और सियासी तज्ज़ियाकार अब्दुल हक उमरी ने। हमें कुछ लोगों ने कॉल भी किया है, उनके कॉल्स भी लेते हैं। लेकिन उमरी साहब, सबसे पहले तो ये बताएं कि तालिबान के जो हमले हैं वो बड़े खौफनाक होते जा रहे हैं, इस वक्त आपका अंदाज़ा क्या है कि वो अफगानिस्तान की कितनी ज़मीन को कंट्रोल करते हैं?
ये तो अफगान हुकूमत ने और जो US ऑफिशियल भी ये कहता है कि तकरीबन 30% जो इलाका है वो तालिबान कंट्रोल कर दिया है। अभी इसमें जो अफगान हुकूमत है, ये ऑपरेशन है मिलिट्री के तालिबान के खिलाफ, वो भी अभी शुरू हुआ है। तकरीबन 11 प्रोविंस में तालिबान के खिलाफ ऑपरेशन हो रहा है, और ये मिलिट्री ऑपरेशन इसलिए हो रहा है कि तालिबान की जो ठिकाने हैं वो खत्म कर लें, और अफगानिस्तान की हुकूमत और US फोर्सेस भी जो एयर स्ट्राइक में अफगान हुकूमत और जो अफगान फोर्सेस है उसकी हेल्प कर रहा है। और अभी अफगान हुकूमत जो अभी न्यू तब्दीली आया है इस मजार शरीफ के हमले की बात, और वजीर दिफा ने भी और आर्मी चीफ भी इस्तीफा दिया है। अभी चेंज, ये जो चेंज आ रहा है ये इसलिए आ रहा है जो अफगान हुकूमत और US ये ابھی جو ڈیفنس سیکرٹری آیا ہے افغانستان میں, وہ کہتا ہے کہ طالبان ایک وحشی دشمن ہے اور اس کے خلاف ہم افغانستان سے کڑا ہو جائیں گے اور اس کے خلاف جنگ میں ہم بھی اب تک جب تک ہم افغانستان سے ہیلپ کرتے ہیں جب تک یہ جو ملٹنٹ ہے یا طالبان ہے اس کی ٹکانے اور اس کو ختم کر دیں.
اچھا جی, ہمارے پاس سوالات تو بہت ہیں لیکن ہم لوگوں کو بھی موقع دینا چاہتے ہیں. بہت مختصر کالرز بات کیجئے. میاں والی سے مرید خان کچھ کہنا چاہتے ہیں. جی جناب بات کیجئے. مرید خان, اچھا غالباً ان کو آواز نہیں آ رہی ہے. شوکت علی انجم نے بھی کال کیا تھا, ان کی کال ڈراپ ہو گئی. اللہ دتا شاکر نے کال کیا ہے وہاری سے. جی جناب وہاری سے کالر. اچھا ان کی آواز نہیں آ رہی ہے. ایک اور کالر بھی بتایا جا رہا تھا, لیاقت الملک نے کال کیا تھا دیر سے. اچھا کچھ لائنوں کی گڑبڑ ہے. ہمیں کچھ فیس بک پہ بھی کامنٹس آئے ہیں. روز کاکر نے لکھا ہے, عبید الرحمان نے, فضل رحمان نے اور امان خان نے. لیکن ہم لوٹتے ہیں عبدالحق عمری کی طرف. کہ عبدالحق عمری یہ بتائیے, کیا پتہ چلا ہے کہ امریکہ نے کچھ فیصلہ کیا ہے یا امریکہ اور افغانستان کی سرکار کے درمیان کچھ فیصلہ ہوا ہے کہ امریکہ اپنی فوجیں وہاں بڑھائے گا؟
یس, جو ابھی یو ایس ڈیفنس سیکرٹری نے افغان صدر اشرف غنی سے جو ملاقات کیا ہے اس میں بات ہوا ہے کہ اور افغان صدر اشرف غنی نے ہوئے میں کہا ہے کہ گو اہیڈ, یہ افغان حکومت کا بھی یہ ارادہ ہے اور کہ اپ جو امریکائی فوجی ہے وہ اس کی جو تعداد ہے وہ زیادہ ہو جائے. اور اس میں ابھی جو کلیئر ایک میسج آیا ہے اور جو ڈیفنس سیکرٹری یو ایس نے کہا کہ طالبان ایک وحشی دشمن ہے افغانستان کا اور ہماری, یہ بات نیو ہے افغانستان کے لوگوں کے لیے اور افغانستان حکومت کے لیے. جو ٹرمپ کی جو ادارہ آیا ہے اس میں یہ نظر آ رہا ہے کہ ابھی جو یہ جو ٹرمپ کے نیشنل سیکورٹی ایڈوائزر بھی کابل کس کو وزٹ کیا اور افغان حکومت سے بھی اس میں بات کر دیا کہ ہم افغان سیکورٹی فورسز کو سپورٹ کرتے ہیں اور جو ہیلپ ہم کر سکتے ہیں تو ہم کریں گے اور یہ ہم افغانستان کی حکومت کے ساتھ کھڑا ہے, افغانستان کے لوگ کے ساتھ ہے کہ جب تک افغانستان میں ملٹنٹس اور طالبان کو ختم نہیں کی جائے جب تک ہم افغانستان کی حکومت سے ہے اور ہم افغانستان کی سیکورٹی فورسز کی سپورٹ کرتے ہیں. یہ ایک کلیئر میسج ہے کہ اب بیفور یہ چیز نہیں تھا اور یہ یو ایس جو آفیشل تھا وہ کر رہا تھا کہ آپ بات کر لیں, بات چیت کر لیں. ابھی ایک کلیئر میسج نے افغان حکومت نے یو ایس کو دیا ہے کہ جو ممالک یہ ہمسایہ جو ممالک ہے یہ افغانستان کی مداخلت کر رہا ہے اور افغان طالبان کو سپورٹ کر رہا ہے, جو لوگ ہے کہ یہ ہم پڑوسی ہیں اور افغان طالبان کو سپورٹ کر رہا ہے, یہ واضح کر لیا کہ جب تک وہ کنٹریز کے خلاف اقدامات نہ کر لے جب تک یہ ملٹنسی افغانستان میں ختم نہیں ہو رہی.
اچھا جی, آپ چند منٹ اور ہمارے ساتھ رہیں, ہم پھر کوشش کرتے ہیں کچھ کالرز کو لینے کی. ملک نائب خان نے کال کیا ہے کوہاٹ سے. ملک نائب خان کوہاٹ سے. جی ہمارے آج نئے پروڈیوسر ہیں لیکن ہم پھر بھی کوشش کر رہے ہیں کہ ہمیں کالز موصول ہوں. ملک نائب خان کو آواز نہیں آ رہی ہے. محمد شفا چترال سے. غالباً ہمارے پروڈیوسر کو علم نہیں ہے کہ کون سا بٹن ہے. ہم جیسے ہی پتہ کرتے ہیں تو ان کالرز کو بھی ہم تھرو کر دیتے ہیں. ہمیں اس وقت فیس بک پہ بھی بہت سارے کامنٹس آئے ہیں. فرزند علی نے لکھا ہے, اس کے علاوہ روز کاکڑ نے لکھا ہے اور بنیادی طور پہ وہ پشاور اور کابل موٹر وے کے منصوبے کے بارے میں سوالات کر رہے ہیں. ہم عنقریب اس سیگمنٹ کو وائنڈ اپ بھی کرتے ہیں. لیکن جانے سے پہلے عبدالحق عمری یہ بتائیے، یہ جو واقعات ہوئے ہیں سنیچر کے روز، اس میں افغانستان میں کوئی پاکستان کا نام آ رہا ہے کہ اس کے پس پشت پاکستان پر کسی حد تک الزام ڈالا جا رہا ہے؟
ایک بات بہت کلیئر ہے، افغانستان میں جو افغانستان کی ملٹری گروپ ہے وہ پاکستان میں لنک ہے، اور پاکستان کی ادھر اس کی مراکز ہے جو پشاور کی طالبان کی شورا ہے یا کوئٹہ کی ہے، اور جو طالبان کے ہیڈ ہے وہ پاکستان میں ہے اور پاکستان اس کو سپورٹ کر رہا ہے، اور پھر افغانستان میں بھجوا دے. اسی بات ہے کہ جو پلانس ہے ادھر ملٹنٹس کا جو طریقہ کار ہے یہ طالبان کی فکر مند بھی نہیں ہے. یہ جو طالبان کی جو سپورٹرز ہے، جو سپورٹس کنٹریز ہے، وہ انٹیلیجنس جو ادارے ہیں، یہ طالبان کو یہ پلانس دے رہا ہے کہ یہ افغانستان میں اس طرح جو بلخ میں جو حملہ ہوا ہے اس طرح حملہ کر لے، اور یہ بہت کلیئر ہے افغانستان میں. جو پاکستانی کی علماء ہے یہ افغانستان میں جو جہاد کی بات کر رہا ہے، یہ بھی ایک سیاسی پارٹ سے پاکستانی علماء کا جو یہ کہتا ہے کہ افغانستان میں جہاد، یہ چیز ملٹنٹس کو یہ ایک ہیلپ ہے جو پاکستان کی پاکستانی علماء دے رہا ہے، اور یہ افغانستان کے علماء نے یہ کہتا ہے کہ ایک افغانستان کی ایک مسلمان کنٹری ہے اور اس کی جو آرمی ہے وہ مسلمان ہے، اور وہ اپنی زمین اور سرزمین کو دفاع کرتی ہے اور اپنی ناموس کو دفاع کرتے ہیں. تو یہ جو پاکستانی علماء نے جو موقف ہے یہ غلط ہے، اور یہ ایک پروپیگنڈا ہے افغانستان کے خلاف میں، اور ابھی جو پاکستانی میڈیا نے جو پروپیگنڈا کیا ہے ایک اخبار کی امت اخبار نے کہ یہ جو ادھر افغان فورسز کو یہ جو کلمات استعمال ہوتا ہے، اور یا ہم وہ طالبان ملٹنٹس کو فدائی کہتا ہے سوسائٹی، یہ چیز نفرت پیدا کرتے ہیں افغانستان اور پاکستان کی مابین میں، اور یہ جو علماء کا جو نظر ہے یا جو ملٹنٹس کا سپورٹرز ہے یا ہم اس کی مراکز پاکستان میں ہے، یہ چیز جب تک ختم نہیں ہو جائے، جب تک یہ افغانستان اور پاکستان کی جو دوستی ہے اور جو ریلیشن ہے وہ ایسے رہے گا جو ابھی ہے. یہ بہت خراب ریلیشن کی سچویشن ہے ادھر افغانستان اور پاکستان کی مابین پر ابھی، اور افغانستان حکومت اور لوگ یہ امریکہ کو یہ کہتا ہے کہ جو ملٹس کی سپورٹ کرتا ہے یہ اپنے اس کی سرزمین پر اقدام کر لے، اور جو ملٹس کی مراکز ہے بیرون افغانستان سے اس کے خلاف اقدام اٹھائے.
اچھا جی، بہت شکریہ. ہمارے ساتھ ہیں سینئر صحافی اور سیاسی تجزیہ کار عبدالحق عمری، جو افغانستان سے اس سیگمنٹ میں شامل تھے. آپ کی شرکت کا شکریہ، اور ہماری طرف سے خدا حافظ. اس کے بعد ایک بریک لیتے ہیں.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
جی، آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں، اور ہم اپنے تیسرے موضوع کی طرف آتے ہیں، اور موضوع یہ ہے کہ پاناما لیکس کے معاملے پہ جو سپریم کورٹ کا فیصلہ آیا ہے، اس کے بعد فوج نے بھی کہا ہے کہ جو بھی تحقیقات ہوں گی نواز شریف کے حوالے سے، اس میں فوج کا ایک کردار ہوگا. ہمیں ایک رپورٹ بھی موصول ہوئی ہے اس سلسلے میں، اور ہمیں اس وقت جوائن بھی کیا ہے دفاعی تجزیہ کار بریگیڈیئر عمران ملک نے. ان کے ساتھ ہوں گے سیاسی تجزیہ کار خالد فاروقی. بریگیڈیئر عمران، آپ کو ابھی سنتے ہیں، لیکن آئیے سب سے پہلے اس حوالے سے ایک چھوٹی سی رپورٹ سنتے ہیں جو اسلام آباد نے بھیجی ہے.
فوج کے سربراہ جنرل قمر جاوید باجوہ کی سربراہی میں پیر کو ہونے والی کور کمانڈرز کانفرنس میں پاناما لیک سے متعلق دائر درخواستوں پر گزشتہ ہفتے سپریم کورٹ کا سنایا جانے والا فیصلہ بھی زیر بحث آیا. فوج کے شعبہ تعلقات عامہ آئی ایس پی آر سے جاری ایک بیان کے مطابق، مشترکہ تحقیقاتی ٹیم میں فوج شفاف اور قانونی طریقے کے مطابق اپنا کردار نبھائے گی. حکمران جماعت مسلم لیگ نون کے ایک مرکزی رہنما اور صوبہ پنجاب کے وزیر قانون رانا ثناء اللہ نے صحافیوں سے گفتگو میں کہا،
دیکھیں جو آئی ایس پی آر نے کہا ہے، میں سمجھتا ہوں کہ انہوں نے سپریم کورٹ کے اوپر اپنے اعتماد کا اظہار کیا ہے اور انہوں نے جو ہے وہ عدلیہ کے فیصلے کی ایک تائید کی ہے.
عدالت عظمیٰ نے حکومت سے مشترکہ تحقیقاتی ٹیم 7 روز میں تشکیل دینے کا حکم دیا تھا. یہ کمیٹی رقوم کی بیرون ملک ترسیل اور جائیدادوں کے بارے میں شریف خاندان سے متعلق سامنے آنے والے الزامات کی تحقیقات کرے گی. سپریم کورٹ نے وزیر اعظم نواز شریف اور ان کے صاحبزادوں حسین اور حسن نواز کو تحقیقاتی عمل کا حصہ بننے کا کہا تھا. قیام کے بعد مشترکہ تحقیقاتی ٹیم کو 60 دنوں میں اپنا کام مکمل کرنا ہے, جبکہ اس دوران کمیٹی ہر 15 دنوں کے بعد تفتیش میں ہونے والی پیش رفت کے بارے میں رپورٹ بھی سپریم کورٹ میں جمع کروائے گی. حکومت میں شامل عہدیداروں کا کہنا ہے کہ سپریم کورٹ کی ہدایت کے مطابق مشترکہ تحقیقاتی ٹیم تشکیل دی جائے گی. تاہم حزب مخالف کی جماعتوں کی طرف سے وزیر اعظم نواز شریف سے یہ مطالبہ کیا جا رہا ہے کہ وہ اس وقت تک مستعفی ہو جائیں جب تک مشترکہ تحقیقاتی ٹیم اپنا کام مکمل نہیں کر لیتی. محمد اشتیاق, وائس آف امریکہ, اسلام آباد.
جی, اور اس وقت ہمیں خالد فاروقی نے بھی جوائن کیا ہے, سینئر صحافی ہیں, سیاسی تجزیہ کار ہیں, لیکن ہم بریگیڈیئر عمران ملک سے ابتدا کرتے ہیں. بریگیڈیئر عمران, یہ بتائیے کہ خاصا اس پر جو ہے ریئیکشن آیا ملک میں جب سپریم کورٹ نے پاناما لیکس کے حوالے سے اپنا فیصلہ سنایا, لیکن اب قوم کی نظریں فوج پر ہیں کہ وہ اس تحقیق میں کیا کردار ادا کریں گی. کچھ آپ بتائیے, آپ کیا دیکھتے ہیں, ان کا کیا رول بن سکتا ہے اس میں؟ جی بریگیڈیئر,
اس کی ایک بیک گراؤنڈ بھی ہے, اگر آپ یاد دیں تو میں پہلے بیک گراؤنڈ میں تھوڑا سا چلا جاؤں.
جی جی,
جب نواز شریف صاحب کے بینک میں سپریم کورٹ کے اوپر حملہ کیا گیا تھا تو اس وقت کے چیف جسٹس نے آرمی سے مدد مانگی تھی. تو آرمی سب یہ کہا تھا جی کہ آپ ہمیں منسٹری آف ڈیفینس کو اپروچ کریں اور ہم آپ کو جو بھی مدد چاہیے ہوگی آپ کو ہم دیں گے. ظاہر بات ہے کہ جس گورنمنٹ, جو گورنمنٹ خود موجود ہو, اس کے خلاف اگر مدد مانگا ہو تو اس کی منسٹری آف ڈیفینس یا اس کے منسٹر آف ڈیفینس کو اس نے کبھی بھی اجازت نہیں دے گا. تو اس لیے وہ ایک آپ سمجھیے کالا ڈبا سا ہے جو کہ اس سلسلے میں ماضی میں موجود ہے. اب اگر اس بیک گراؤنڈ کے ناظر میں ہم دیکھیں تو اب پھر وہی سچویشن آ رہی ہے, اور اب اتنی زیادہ یہاں پر رومر چل رہی تھی کہ یہ لوگ جو ابھی کچھ لوگ اس نے جو کہ آج بات کی ہے ان کے رولنگ فیملی کے ساتھ تعلقات ہیں, ہو سکتا ہے کہ وہ صحیح طور پر اپنے جو کردار ہم کو ادا نہ کریں. تو ان تمام چیزوں کو انہوں نے ختم کرنے کے لیے ان تمام رومرس اور تمام جو ختم کرنے کے لیے میرے خیال میں آدمی نے ایک بہت ہی اچھی ایک اسٹیٹمنٹ دی ہے, اور اس اسٹیٹمنٹ سے یہ ہے کہ سچویشن تھوڑی سی اسٹیبلائز ہوگی, لوگوں کو یہ احساس ہوا کہ فوج جو ہے وہ اپنا کردار ادا کرنے کے لیے تیار ہے. جے آئی ٹی میں جو تمام لوگ شامل ہوئے ہیں اور اس میں زیادہ تر تو وہ ہے سارے ہی گورنمنٹ کے ملازم ہیں, اگر آئی ایس آئی اور ایم ایل کے ریپس آئے تو اس میں توازن اس میں آ جائے گا, اور اس میں یہ چیک آ جائے گا کہ کہیں کوئی غیر قانونی کام تو نہیں ہو رہا ہے. میرے خیال میں اس تناظر میں اگر دیکھا جائے اور آرٹیکل 190 جو کانسٹیٹیوشن کا حصہ ہے جس کے تحت سپریم کورٹ کے چیف جسٹس آپ اس ملک میں کسی بھی لا انفورسمنٹ ایجنسی سے مدد مانگ سکتے ہیں اپنے ڈیسیجن کو امپلیمنٹ کرنے کے لیے, تو فوج کے اسٹیٹمنٹ سے مجھے یہ لگ رہا ہے کہ ایک ماضی کے جو واقعہ تھا اس کو اس جاب کو, اور دوسرا یہ کہ اس بات کی وہ سپریم کورٹ کو بھی تسلی دلانا چاہتے ہیں کہ اگر وہ کوئی بھی چیز کوئی بھی حکم کوئی بھی اپنا ڈیسیجن امپلیمنٹ کروانا چاہتے ہیں.
اچھا, یہی سوال میں کرنا چاہوں گی خالد فاروقی سے, سینئر صحافی ہیں, سیاسی تجزیہ کار ہیں. خالد فاروقی, آپ بتائیے, پاناما فیصلے کے بعد یہ فوج نے جو اعلان کیا ہے کہ جے آئی ٹی کی انویسٹیگیشن میں وہ بھی شامل ہوں گے, اس سے کیا اثر پڑا ہے لوگوں کی سوچ پر؟
نہیں دیکھیے, جے آئی ٹی کی انویسٹیگیشن میں وہ بھی شامل ہوں گے, انہوں نے خود تو نہیں کہا یہ, بلکہ سپریم کورٹ نے, کیونکہ جے آئی ٹی میں جو آئی ایس آئی سے ایک نمائندہ لینے کی بات کی تھی کہ ان کا بھی ایک نمائندہ ہوگا جو جے آئی ٹی بنے گی, تو اس پہ پھر اعتزاز احسن صاحب کا ایک بیان آیا جس پر کچھ پاکستان میں ایک تنازع اٹھ کھڑا ہوا اور فوج کی طرف سے اس کی وضاحت کی گئی تھی دو تین دن پہلے, اور آئی ایس پی آر نے باقاعدہ طور پہ اس کی وضاحت کی تھی. آج بھی شاید اسی ایک اعتراض کو سامنے رکھتے ہوئے زیادہ وضاحت کرنے کی ضرورت محسوس کی گئی ہے. دو خبریں اس میں اہم ہیں, ایک تو یہ کہ پاناما کیس کا جو فیصلہ ہے اس کو ڈسکس کیا جانا کور کمانڈرز کی کانفرنس میں, اور پھر جب اس کو ڈسکس کیا گیا تو اس کے بعد پھر اس کو جس طرح سے ایک نیوز کی شکل میں پبلک کے سامنے بھی لایا گیا, تو اس سے مطلب کچھ معاملات ایسے بن جاتے ہیں جس جو تھوڑے غیر معمولی ہمیں نظر آتے ہیں. اور پاکستان میں کیونکہ اقتدار کے اس کھیل میں جہاں سویلین کا اقتدار ہوتا ہے وہاں بھی صرف سول تک اقتدار محدود نہیں رہتا, بلکہ اس کے بہت سارے معاملات اقتدار کے جو ہیں وہ ہمارے جو ادارے ہیں قومی ادارے جس میں فوج بھی شامل ہے وہاں تک چلے جاتے ہیں. سو لوگ اپنے اپنے مطلب اس میں سے نکال لیتے ہیں, لیکن میں یہ سمجھتا ہوں کہ ایک تو میسج بہت کلیئر گیا, یہ کچھ ایک بڑی کنٹینیوٹی ہے. جیسے چیف آف آرمی اسٹاف نے کچھ دن پہلے بلکہ کوئی ایک مہینہ پہلے انہوں نے ایک بیان میں یہ کہا تھا کہ جمہوریت کے وہ شہدائی ہیں, جمہوریت کو وہ پسند کرتے ہیں. پھر عمران خان سے ملاقات کے حوالے سے یہ کچھ باتیں تب بھی یہ بات کہی گئی. تو اب یہ ہے کہ کیونکہ اعتراض احسن نے ایک بات پہ اعتراض کیا, ایک تو اس کا جواب آ گیا, دوسرا یہ ہے کہ پاک فوج جو ہے وہ اپنے آپ کو ٹوٹلی غیر جانبدار ثابت کرنا چاہ رہی ہے اور ثابت کر رہی ہے کہ اس موجودہ کشمکش میں جہاں پہ کرپشن کے الزامات ہیں پرائم منسٹر پہ اور جہاں وہ ٹوٹلی کلیئر نہیں ہو سکے, تو اس میں اگر کل کو سپریم کورٹ کے کسی فیصلے پر امپلیمنٹیشن کی بات آتی ہے, عمل درآمد کی اگر بات آتی ہے, تو پھر فوج جو ہے کیا وہ حکومت کے ساتھ کھڑی ہوگی؟ جیسے ابھی برگیڈیئر صاحب نے بتایا جو چیف جسٹس سے سجاد حسن شاہ ان کے دور میں جیسے ہوا تھا, تو میرا خیال ہے کہ اس وقت ایسی کوئی صورتحال پیدا نہیں ہوگی. پہلی بات تو یہ ہے کہ سپریم کورٹ کی اس جوائنٹ انویسٹیگیشن جو ٹیم ہے اس کی تحقیقات کا انتظار ہمیں کرنا چاہیے, پھر امپلیمنٹیشن جو بینچ ہوگا اس تک کیس کیسے جاتا ہے اس کا ہمیں انتظار کرنا چاہیے, اس کے بعد عمل درآمد کی اگر کوئی نوبت آتی ہے تو اس پہ دیکھنا چاہیے کہ فوج کا کیا کردار ہو سکتا ہے. لیکن فوج نے پہلے ہی سے اپنے اس کردار کی وضاحت کر دی ہے کہ وہ ٹوٹلی غیر جانبدار رہیں گے اس سارے معاملے میں, اور جہاں پہ جس قومی ادارے کو جیسے عدلیہ ہے اس کو اگر ضرورت پڑتی ہے اس کے فیصلے پر عمل درآمد کی تو وہ عمل درآمد میں ساتھ ہوں گے, اسی کے ساتھ ساتھ وہ پارلیمنٹ کے ساتھ بھی ہوں گے, جمہوریت کے ساتھ بھی ہوں گے. فوج اپنا ایک غیر سیاسی اس طرح سے مستقبل کا جو کبھی یہ سمجھا جاتا ہے پاکستان میں کہ فوج اقدار پہ قبضہ کر سکتی ہے, وہ اس سے اپنے آپ کو دور رکھنا چاہتے ہیں اور تاثر ایسا نہیں دینا چاہتے جس میں کوئی کہے کہ وہ ان کی طرف سے مداخلت کی جا رہی ہے.
اچھا جی, ہماری کال لائنز آج ٹھیک نہیں رہی ہیں, لہٰذا پھر ہم کوشش کرتے ہیں, اگر آواز آ جاتی ہے تو بہت اچھا ہے. محمد شفا نے کال کیا ہے چترال سے. محمد شفا چترال سے, جی جناب, غالباً ان کی آواز نہیں آ رہی ہے, اور بھی میرا خیال ہے کالرز کے ساتھ بھی یہی معاملہ ہوگا. بہر کیف, محمد شفا, مرید خان اور لیاقت الملک, آپ لوگوں کی کال کرنے کا شکریہ. اس وقت ہم زیادہ تر فیس بک پہ لیتے ہیں اپنے کامنٹس کو. خالد فاروقی, یہاں ہم آپ کا شکریہ ادا کرتے ہیں کہ آپ ہمارے سیگمنٹ میں شریک تھے. بریگیڈیئر عمران ملک, آپ دو تین منٹ صرف ہمارے ساتھ رہیں کیونکہ ہم کشمیر کے معاملے کو ڈسکس کرنا چاہتے ہیں. فاروقی صاحب, آپ کا بہت شکریہ.
شکریہ.
بریگیڈیئر عمران, یہ بتائیے کہ آج بھی جو ہمارے پاس اطلاعات آئی ہیں سری نگر میں پیر کی صبح, وہاں جو بھارتی سیکیورٹی فوجیں ہیں ان کے اور اسٹوڈنٹس کے درمیان جھڑپیں ہوئی ہیں, اس وقت تو معاملہ بڑا گھمبیر نظر آتا ہے. اور حالانکہ چیف منسٹر محبوبہ مفتی آج پرائم منسٹر نریندر مودی سے نئی دہلی میں ملی ہیں, اس کے باوجود کچھ معاملات حل ہوتے ہوئے نظر نہیں آتے ہیں. آپ کیا دیکھ رہے ہیں کہ پاکستان اور بھارت کے کیا پس پشت کچھ ملاقاتیں متوقع ہیں اس معاملے پہ؟ بریگیڈیئر عمران ملک,
یہ جو ابھی ایک دفاعہ چل رہا ہے, یہ ٹوٹلی وہاں کا اپنا انڈیجنس ایک موومنٹ ہے, ان کی کچھ چیز ہوئی ہے, اور اس میں اگر جو ہندوستان یہ سمجھ جائے کہ پاکستان کا کوئی ہاتھ ہے تو میرا نے خیال ہے کہ پاکستان کا اس میں کوئی ہاتھ ہے. یہ وہاں کے جو حالات بگڑے ہیں वो गिरफान वानी की शहादत के बाद से गुजरे हैं और उसके बाद बजट पे चले जा रहे हैं। जो बाकी सिक्योरिटी फोर्सेज समझ नहीं रही है वो ये कि जितना भी जुर्म करेंगे, जितने भी लोग शहीद करेंगे, जितने वो लोगों को जख्मी करेंगे या कलेक्ट बंद से उनको अदा करेंगे, उतने ही उनके खिलाफ जो है लोग ज्यादा होते चले जाएंगे। अब वो गम और वो गुस्सा स्ट्रीट पर निकलेगा और ये एक वो क्या कहना चाहिए, एक साइक्लिक वायलेंस शुरू हो जाएगा कि वो स्ट्रीट पे ज्यादा निकलेंगे, हिंदुस्तान की फौज उनके ऊपर और फायरिंग करेगी और लोग शहीद होंगे और गुस्सा बढ़ेगा और एक साइकिल है जो कि वायलेंस का चलता रहेगा। उसको खत्म करने के लिए उनको चाहिए कि वो कश्मीरियों के साथ बात करें। अभी आप अगर जो बात कश्मीरियों के साथ करें तो आपने बात की इंडिया और पाकिस्तान की, सबसे पहली बात जैसे मैंने अर्ज किया कि पाकिस्तान का इस इंतकाजा के साथ कोई रोल नहीं है इसमें। दूसरी बात यह है कि अगर हिंदुस्तान पाकिस्तान चाहता है कि वो कश्मीर के मसले को हल करे तो वो पाकिस्तान बातचीत करे और कश्मीरियों के साथ बातचीत करे, और अगर हम ये इलेक्ट्रिसिटी की बातचीत करें और उसमें हम के मसले का कोई हल निकाल सकें तो मेरे ख्याल में वो ज्यादा मुनासिब होगा। 1947 ऑनवर्ड तो ये जो हिंदुस्तान की सिक्योरिटी फोर्सेज है वहां पर ताकत का इस्तेमाल करती रही है और इस वक्त भी वहां पर जो तनाशुब है फौजियों का कश्मीरी पॉपुलेशन के साथ वो तो दुनिया में सबसे ज्यादा है, क्योंकि एक या हिंदुस्तानी फौजी जो वहां पर मौजूद है वो तकरीबन 4 या 5 कश्मीरियों के ऊपर एक फौजी मौजूद है, और इतना डेंस जो उनकी जो प्रेजेंस है फौजियों की दुनिया में कहीं और नहीं करती। तो इनको मेरे ख्याल में ठंडे दिल से गौर करना चाहिए और पाकिस्तान के साथ जो इतनी उनकी क्या कहना चाहिए रंजिश है हिंदुस्तान की, उसको दूर करना चाहिए, ठंडे दिल से गौर करें पाकिस्तान और कश्मीरियों के साथ मिलकर इसका कोई हल निकालें, वरना ये जितना जुर्म करेंगे, जितना फायरिंग करेंगे, जितनी फोर्स इस्तेमाल करेंगे उतना ही जबरदस्त रिएक्शन होगा और उतना ही मामला साइक्लिक वायलेंस के तौर पर बढ़ता चला जाएगा, इसमें कोई कमी पेश नहीं आएगी।
बहुत शुक्रिया, हमारे साथ थे दिफाई तजिया कार ब्रिगेडियर इमरान मलिक, आपकी शिरकत का शुक्रिया और हमारी तरफ से खुदा हाफिज। इसके बाद एक ब्रेक लेते हैं।
जब रेडियो हो दूर और खबरें हो अहम तो आइए हमारी वेबसाइट urdubhoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urdubhoa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urdubhoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए www.urdubhoa.com।
जी आप वॉइस ऑफ अमेरिका वॉशिंगटन से जहां रंग सुन रहे हैं और हम अपने आखिरी मौजू की तरफ आते हैं और ये मौजू है अमेरिका से मुतालिक, जहां यहां डोनाल्ड ट्रंप ने कहा है कि वो मेक्सिको के साथ दीवार बनाएंगे और मेक्सिको उसके लिए पैसे देगा। लेकिन जो हमारे पास इत्तलात हैं वो ये कि डोनाल्ड ट्रंप ने कुछ ट्वीट्स भी की हैं, उन्होंने डेमोक्रेट्स की मुखालफत की है और उन पर बज़ाहिर हमला किया है कि वो इस दीवार की मुखालफत कर रहे हैं। इस वक्त मामला ज़्यादा गंभीर हो गया है क्योंकि कांग्रेस को वो फंड्स देने हैं जिसकी वजह से अमेरिका की हुकूमत अपना काम यानी कि अपना बिजनेस जारी रखे। इस पर बात करने के लिए इस वक्त हमें ज्वाइन किया है डेमोक्रेटिक पार्टी के ऑफिस बेरर जो एथनिक मामलात को भी देखते हैं, मलिक नदीम आबिद, ये न्यूयॉर्क में होते हैं। उनके साथ हैं रिपब्लिकन पार्टी के अदील शाह। तो हम इब्तिदा करते हैं मलिक नदीम आबिद से। आबिद साहब, ये बताइए कि डेमोक्रेट्स ने तो कहा है कि वो मेक्सिको के साथ जो दीवार है उसको बनाने के लिए तैयार नहीं हैं और इस मामले में वो यरगमाल नहीं बनेंगे, लेकिन आप भी जानते हैं कि डोनाल्ड ट्रंप का जो इलेक्शन कैंपेन का एक नारा था वो ये कि ये दीवार किसी भी हालत में बन के रहेगी। ऐसे में आप क्या देखते हैं कि रिपब्लिकन्स और डेमोक्रेट्स के दरमियान किस तरह का तनाजा होगा?
अस्सलाम वालेकुम जी। पहले तो ये कि इंतखाबी नारे जो उन्होंने लगाए वो बहुत अनरियलिस्टिक नारे हैं, स्पेशली ये जो नारा इनका कि दीवार बनाई जाएगी और उसको मैक्सिको पे करेगा, अगर मेक्सिको ने ही पे करना है तो फिर ये एक्सपेंसेस जो हैं या ये जो पैसा जो मांग रहे हैं वो कांग्रेस है, वो कांग्रेस से क्यों मांग रहे हैं? आप डायरेक्ट डील कीजिए जाके मेक्सिको के साथ। और देखिए ये दीवार जो है वैसे भी रियलिस्टिक नहीं है, इट्स इनह्यूमेन, और इसके जो आपकी नेचर के लिए भी बड़ी खतरनाक है। जो बहुत सारे जो एनिमल्स हैं, जो जो एंडेंजर्ड स्पीशीज हैं, वो माइग्रेट करते हैं मौसम के साथ, साउथ से नॉर्थ की तरफ और नॉर्थ से साउथ की तरफ। तो ये पॉसिबल नहीं है ये दीवार बनाना। जहां तक ताल्लुक है इसका बजट पे डिफरेंसेस का, वो सिर्फ मेरा ख्याल है कि ये दीवार के मसले पे डिफरेंसेस नहीं है, और बहुत सारे डिफरेंसेस हैं, जिसमें एक सबसे बड़ा मसला जो लोग जिसको इग्नोर कर रहे हैं, जिसको वो नहीं इतनी इंपॉर्टेंस दे रहे हैं, वो सेंचुरी सिटीज का है। फेडरल गवर्नमेंट ने कहा है कि सेंचुरी सिटीज को वो जो फेडरल फंडिंग है उसको वो कट ऑफ कर देंगे। अब मुझे बताइए, न्यूयॉर्क तो सेंचुरी सिटी तो है, लेकिन इसकी अगर सेफ्टी और सिक्योरिटी को रिस्क करे फेडरल गवर्नमेंट जस्ट बिकॉज ऑफ सम डिफरेंसेस बिटवीन द फेडरल गवर्नमेंट एंड द सिटी ऑफ न्यूयॉर्क, तो ये बड़ा ही अनफेयर किस्म का एकदम होगा, और जिस पे हम यानी हमारी पार्टी डेमोक्रेट्स कतन कंप्रोमाइज नहीं करेंगे। ये लोगों की जिंदगियों के साथ और लोगों की सेफ्टी और सिक्योरिटी के साथ खेलने वाला मामला है। इसके अलावा उन्होंने मेडिकेड की और जो लो इनकम के लोग हैं उनके हेल्थ केयर के लिए बजट को भी कट ऑफ करने का या रिड्यूस करने का ऐलान किया है। तो देखिए ये वो चीजें हैं जिसपे हम किस तरह कंप्रोमाइज कर सकते हैं। ये इंसानी और ह्यूमेन इश्यूज हैं, ये सिर्फ बजट के इश्यूज नहीं है, ये सिर्फ तकरीरों के लिए नहीं है, ये तो शहरों के, शहरियों के और सिटीजन की सेफ्टी और सिक्योरिटी और वेलबींग के मसाइल हैं। इस पे कंप्रोमाइज नहीं होगा, और ये वी आर डेफिनेटली गोइंग टूवर्ड्स अ शटडाउन।
अच्छा
जी,
बहुत दिलचस्प। हमारे साथ रिपब्लिकन पार्टी के अदील शाह हैं। शाह साहब, आप बताइए, जाहिर है कि डोनाल्ड ट्रंप इस वक्त, इनके 100 दिन मुकम्मल हो रहे हैं ऑफिस में, कहा यह जा रहा है कि उन्होंने अलावा ये कि नील गोरसच को मुकर्रर किया सुप्रीम कोर्ट का जज, लेकिन इसके अलावा उनके पास कोई और बड़े अचीवमेंट्स नहीं हैं। क्या वो, क्या डोनाल्ड ट्रंप अफोर्ड कर सकते हैं कि यहाँ वॉशिंगटन में सरकार बंद हो जाए? यानी कि क्योंकि जाहिर है अगर डेमोक्रेट्स भी तैयार नहीं होंगे रिपब्लिकन्स के साथ कोऑपरेट करने के लिए, तो ऐसा ही हो सकता है, तो क्या ट्रंप ये अफोर्ड कर सकते हैं?
नहीं, ट्रंप तो अफोर्ड, मतलब गवर्नमेंट अफोर्ड नहीं कर सकती इस बात को। मुझे नहीं लगता है कि ये उस जगह पहुंच जाएंगे जहां पे गवर्नमेंट को शट डाउन कर दिया जाए। लेकिन अगर होती भी है तो ये कोई अजीब बात नहीं, पहले भी हो चुका है। लेकिन बात हो रही थी वॉल की, दीवार की बात हो रही थी मेक्सिको के लिए। तो डोनाल्ड ट्रंप का ये एक बहुत बड़ा पिविटल पॉइंट है जो कि जिसपे उन्होंने इलेक्शन जीता है। इसका मतलब ये है कि 60+ मिलियन लोग इस बात से इत्तफाक करते हैं कि बॉर्डर के को जो है वहाँ दीवार खींची जाए, क्योंकि उसके बहुत सारे मसाइल हैं, इमिग्रेशन के, क्राइम्स के, सोशल इलविल के तमाम मसाइल हैं जो उसके साथ जुड़े हुए हैं। तो उस वो उनका एक बहुत बड़ा पिलर है इलेक्शन के लिए। तो वो ये कैसे हो सकता है कि जिस बात के ऊपर उन्होंने इलेक्शन जीता है उससे वो विड्रॉ कर लें because of the budgetary constraints. I think he should and he will go through the fight ताकि अप्रूवल भी कराएं और दीवार को खींचने का या खड़ा करने का काम शुरू करें। It's not just Donald Trump as the president, it's because of the representation of many many millions of people who voted him.
अच्छा, मलिक नदीम आबिद, आप बताइए, जिस तरह से ट्रंप ने भी इतवार को ट्वीट किया, उन्होंने कहा कि MS-13 की जो गैंग्स हैं वो बहुत ही ख़राब हैं, बड़ा अमेरिका में इस वक्त वायलेंस कर रहे हैं, और उसके अलावा नशावर जो अद्वियात हैं वो भी लाई जा रही हैं। आपके ख्याल में दीवार बनाने से ये सब कुछ रुक जाएगा? जी मलिक नदीम आबिद,
इस किस्म की अप्रोच है प्रेसिडेंट ट्रंप की कि एक सिंगल कंट्री को आपने पॉइंट आउट करके उसको सिंगल आउट कर दिया है कि वहां दीवार बनाने से अमेरिका के सारे मसाइल खत्म हो जाएंगे। क्या उनके पास कोई इस तरह की एविडेंस या इस तरह का कोई डेटा है कि अमेरिका के तमाम जराइम सिर्फ मेक्सिको के लोग ही, मेक्सिकन अमेरिकन ही या इमिग्रेंट ही कर रहे हैं? क्या आयरिश जो इमिग्रेंट्स हैं, ब्रिटिश इमिग्रेंट्स, जर्मन इमिग्रेंट्स, इटालियंस, पोर्चुगीज, क्या ये सारे क्राइम्स नहीं कर रहे हैं? کیا آپ نے آئرش جو ہے امیگرینٹس کا رستہ بند کر دیا ہے؟ کیا آپ نے برٹش کے لیے رستے بند کر دیے؟ برٹش کے ساتھ تو ہم نے آزادی کی جنگ لڑی، ان کو بھی بند کر دیجئے. اس کے بعد سعودی عربیہ کے سارے وہ جو 17 ہائی جیکرز آئے تھے سعودی عربیہ کے ساتھ آئے تھے، سعودی عربیہ کو بھی بند کر دیجئے. جرمنز نے دنیا ساری میں تشدد کا انتہا کر دی ہمارے جوش کمیونٹی کے، جوش کمیونٹی کے لوگوں کے خلاف، تو آپ جرمنز کو بھی بند کر دیجئے. دیکھیں اس طرح یہ فیصلے کرنا، ایک ملک کو سنگل آؤٹ کرنا، یہ کسی دنیا کی جو واحد سپر پاور ہے اس کے صدر کے لیے یہ زیب نہیں دیتا کہ وہ اس طرح کی ان ریئلسٹک باتیں کریں. آپ وہ ڈیٹا پریزنٹ کیجیے. ہاں جہاں تک کرائم کا تعلق ہے، کرائم اگر وہ کوئی پاکستانی امریکن کرتا ہے، سعودی کرتا ہے، یا ہسپینک کرتا ہے، یا برٹش کرتا ہے، یا آئرش کرتا ہے، ہم ہر چیز کے خلاف ہیں، اس ہر کرمنل کے خلاف ہیں. لیکن ایک ملک کو سنگل آؤٹ کرنا کوئی سینس نہیں بنتی، اور اس کے اوپر ضد کرنا اور اس کے اوپر انسسٹ کرنا جسٹ بیکاز کہ یہ الیکشن کا نعرہ تھا، یہ صرف سیاست ہے. یہ ٹیپیکل ساؤتھ ایشین، انڈیا، پاکستان، بنگلہ دیش ٹائپ کی یہ سیاست کر رہے ہیں، اور اس میں اور کوئی لاجک یا سینس نہیں ہے. تو باقی جو کرمنلز ہیں اس کا بھی تو ٹیموتھی میکوی کا بھی بتائیے کہ وہ کون تھا.
ویسے عابد صاحب آپ کو بتاؤں کہ اصل میں کیونکہ بارڈر کے ساتھ ہی میکسیکو لگا ہوا ہے، تو ظاہر ہے میکسیکو سے ہی سب سے زیادہ خطرہ ہے، لہٰذا میکسیکو کے ساتھ ہی جو ہے دیوار بنانے کی بات ہو رہی ہے، میکسیکنز کو ہی روکنے کی بات ہو رہی ہے. یہ تو جغرافیائی طور پہ وہ امریکہ کا ایک پڑوسی ملک ہے.
تو کینیڈا کے لیے ساتھ بھی دیوار بنا دیجئے، کینیڈا سے بھی کرمنلز آتے ہیں. کیا کینیڈا سے آج تک کوئی کرمنل نہیں آیا؟ یہ تو بڑی عجیب سی بات ہے ان کا جو جواز ہے.
اچھا آپ کیا کہنا چاہیں گے شاہ صاحب؟
اصل میں دیکھیں بات کو آپ پھیلا دیں گے تو وہ تو پوری دنیا میں پھیل جائے گی کہ ہر جگہ بارڈر کھڑا کرنا شروع کر دیں. ایک فزیکل بات ہے کہ کیا میکسیکو سے بہت سارے جرائم پیشہ لوگ غیر قانونی طور پہ منتقل ہوتے رہے ہیں پاکستان امریکہ میں، جو ایک بہت تاریخی بات ہے، یہ کوئی نئی بات نہیں ہے. یہ نہ پن ڈاؤن کرنا کہ کتنے کرمنل ہیں کتنے نہیں، یہ ایک علیحدہ بحث ہے، بٹ یہ ایک بات فیکٹ ہے. نہ وہ چونکہ ایک کنٹرولیبل چیز ہے تو اس کو ڈونلڈ ٹرمپ نے پچ کیا، پبلک نے قبول کیا ہے، 60+ ملین لوگوں نے اس بات کو تسلیم کیا ہوا ہے کہ اس کو کیا جانا چاہیے. اس کی پیرل مثال آپ دے لیں پاکستان کے اندر، چونکہ پاکستان اور افغانستان کے بارڈر کے درمیان کوئی رکاوٹ نہیں ہے، اس لیے آپ کو ہر وقت مسائل رہتے ہیں وہاں پر. تو اگر وہاں پہ کوئی بارڈر کی اگر بات کریں گے تو اس کا مطلب یہ نہیں کہ آپ سعودی عرب میں بھی جا کے کھڑی کر دیں، عراق میں بھی جا کے کھڑی کر دیں، اور ہر جگہ جا کے کھڑی کر دیں. نو، جو آپ کے جس پرابلم کو آپ نے سنگل آؤٹ کیا ہے اس کے اوپر فوکس کریں اور اس کے اوپر کام کریں. اگر امریکہ کے لوگ اتفاق نہیں کرتے تو ان کو ووٹ ہی نہیں ملتا اس بات پہ. اتفاق کرتے ہیں تو اس کا مطلب ہے بہت بڑی تعداد امریکہ میں اس بات سے اتفاق کرتی ہے کہ یہ انلیگل جو ٹرانسفر ہوتا ہے، امیگریشن ہوتا ہے لوگوں، اس کو بلاک کیا جائے. تو اٹس ویری سمپل، اس میں کوئی مطلب پیچیدہ بات نہیں ہے. سوال یہ کہ اس کو کیسے فنڈ کیا جائے گا، دیٹس اندر کوسچن.
شاید اب آپ نے 60 ملین کی بات کی، آپ کی بات بالکل بجا ہے کہ 60 ملین نے شاید دیوار کے نام پہ ان کو ووٹ دیا. آپ یہ بول رہے ہیں کہ 65 ملین نے دیوار کے نام پہ ان کو ووٹ نہیں دیا، یہ بھی ذرا ذہن میں رکھیے.
میں ڈسگری نہیں کرتا ہوں آپ کی بات سے، یہ بات صحیح ہے آپ کی.
ایک کالر بہت دیر سے ہولڈ پہ ہیں، لیکن کیونکہ ہم کال سن نہیں پائے ہیں، ایک ان کو چانس دیتے ہیں، اگر ان کی آواز آ جاتی ہے. شوکت علی انجم نے کال کیا ہے دھارا والا سے. شوکت علی انجم، اچھا آج
کی دراصل یہ ہے کہ ہم اگر دیوار لگ گئے تو اس طرح تو پوری دنیا میں یہ دیواریں بن جائیں گی ایک دوسرے کے خلاف. تو یہ جیسے آپ نے کہا تھا کہ مطلب میکسیکو سے نشہ اور چیزیں کم ہوئی، نشہ تو امریکہ میں ہی کرتے ہیں لوگ، ہر جگہ اکثر ممالک میں کرتے ہیں، تمام دیواریں بنا دیں گے آپس میں.
جی جی ہاں، معاملہ تو خاصا پیچیدہ ہے، لیکن آپ کے کال کرنے کا شکریہ. اور ہم شکریہ ادا کرتے ہیں ڈیموکریٹک پارٹی کے ملک ندیم عابد کا جو نیو یارک میں ہوتے ہیں، اور ان کے ساتھ تھے ریپبلکن پارٹی کے حامی عدیل شاہ جو یہاں ہوتے ہیں میریلینڈ میں. بہت شکریہ اور خدا حافظ. اس پروگرام کے انجینئر تھے سلیمان داراوالی، پروڈیوسر انجم ہیرل گل. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے. اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔